سنت میں ایک بار پھر آپ کو مرحبا کہتے ہیں. ابتدان درود پاک کی فضیلت عرض کی جاتی ہے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے جو مجھ پر شب جمعہ اور روز جمعہ 100 بار درود پاک پڑھے اللہ تعالی اس کی 100 حاجتیں پوری فرمائے گا, 70 آخرت کی اور 30 دنیا کی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. مدنی چل کے ناظرین, اس سلسلے کی برکت سے یقیناً ہمارے علم میں اضافہ ہوتا ہے اور بہت سارے مسائل سیکھنے کو ملتے ہیں. الحمدللہ ہمارے مفتی صاحب جو کہ زمزم نگر حیدرآباد میں تشریف فرما ہوتے ہیں, الحمدللہ آج ہمارے ساتھ موجود ہیں اور انشاءاللہ جوابات عطا فرمائیں گے. آئیے آپ کی کورس لیتے ہیں.
بچی وہ ذہنی طور پہ ٹھیک نہ ہو, اس کو شادی کے بارے میں کچھ علم نہ ہو, کہ نکاح ہو سکتا ہے؟
جی, آپ کیا ارشاد فرمائیں گے نکاح کے حوالے سے؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ایسی بچی کے جسے کچھ پتہ نہیں ہے, یا تو وہ مجنون ہے جس کو ہم پاگل کہتے ہیں,
صحیح,
یا پھر وہ معتو ہے یعنی کم عقل ہے, کہ اس کو چیزوں کا, باتوں کا, لوگوں کا شعور نہیں ہے,
ٹھیک ہے.
تو ایسی بچی کا بھی نکاح ہو سکتا ہے, لیکن اس میں شرط یہ ہے کہ اس کا نکاح ولی کرے.
صحیح.
ولی سے مراد یہ ہے کہ اگر اس بچی کا والد زندہ ہے تو والد, وہ نہیں ہے تو دادا.
صحیح.
پھر اگر مثال کے طور پہ یہ والد نہیں ہے, دادا نہیں ہے, تو پھر اس کا بھائی وغیرہ, چونکہ ولی بن سکتے ہیں الگ ترتیب, تو ان میں سے کوئی اس کا نکاح کرے تو نکاح ہوگا.
ٹھیک.
اس کے علاوہ اگر وہ نہ, جو بچی ہے جس کو, جو نہ سمجھ ہے, وہ خود سے اپنا نکاح کرنا چاہے گی تو اس کا نکاح منعقد نہیں ہوگا, کیونکہ اس کی عمر کتنی ہی کیوں نہ ہو جائے, چاہے وہ 40 سال کی ہو جائے, 30 سال کی یا 50 سال کی بھی ہو جائے, تو اس کا حکم نابالغ بچی کی طرح ہے.
ٹھیک ہے.
تو اس طرح نابالغ بچی اپنا نکاح خود نہیں کر سکتی, تو ایسے ہی یہ نا سمجھ بچی بھی اپنا نکاح خود نہیں کر سکتی.
ٹھیک. جی مزید کال.
کمپنی میں کام کرتا ہوں جو کہ اپنی میڈیسنز ڈاکٹر کے ساتھ لین دین کر کے بیچتی ہے, مثلاً ان کو تحفے توائف دیتی ہے, ان کو کیش اور چیک دیتی ہے, پھر ڈاکٹرز ان کی میڈیسن پرسکرائب کرتے ہیں. تو برائے مہربانی مجھے یہ مسئلہ درپیش ہے کہ میری سیلری کیا حلال ہے یا حرام,
کیا فرماتے ہیں؟
ہاں, دو چیزیں ہیں. ایک تو یہ طریقہ کار جو رائج ہو چکا ہے,
ٹھیک ہے,
اور اس طریقہ کار کی وجہ سے جو بالواسطہ ہے, کہ بلا واسطہ تو نہیں ہے بلکہ بل واسطہ جو شکار ہو رہے ہیں, غریب عوام شکار ہو رہے ہیں,
ٹھیک ہے,
ایک تو یہ طریقہ کار ہے, اور دوسرا ان کی سیلری کا مسئلہ کہ ان کی جو تنخواہ ہے یہ حلال ہوگی یا نہیں ہوگی.
ٹھیک.
تو تنخواہ کے بارے میں تو سادہ سا جواب یہ ہے کہ ان کا اگر اجارہ جائز کام پر ہے, اور اجارہ جائز کام پر ہی ہوتا ہے,
صحیح,
کہ ان کا جو کام ہوتا ہے وہ ڈاکٹرز کے پاس جانا ہوتا ہے, ان کو میڈیسن دکھانی ہوتی ہے, اور ڈاکٹروں کو قائل کرنا ہوتا ہے کہ ہماری میڈیسن کے یہ فوائد ہیں, اتنی چیزیں پائی جاتی ہیں, اور ڈاکٹر کو مائل کرنا ہوتا ہے کہ آپ ہماری میڈیسن کو لکھیں.
صحیح.
تو ڈاکٹر کو ان کی میڈیسن پسند آتی ہے اور اچھی لگتی ہے تو وہ لکھتا ہے. تو بنیادی طور پر ان سیلز ایجنٹس کا یہی کام ہوتا ہے, میڈیکل ریپس ان کو کہا جاتا ہے, تو ان کا یہی کام ہوتا ہے. تو یہ کام تو فی نفس ہی درست ہے,
ٹھیک ہے,
اور یہی کام کرتے ہیں تو اس کام کی اجرت لینا بھی جائز ہے. اگر اجارہ ان کا اس کام پر ہوا ہے, یہ وقت صحیح طور پر دے رہے ہیں, تو تنخواہ لینا بھی ان کا جائز ہو جائے گا.
ٹھیک ہے.
لیکن یہ عمومی طور پر اس طرح ہوتا نہیں ہے, یہ کر کچھ اور رہے ہوتے ہیں.
صحیح.
کہ اصل جو ان کا کام تھا کہ یہ اپنے میڈیسن کے جا کے ڈاکٹر کو فوائد بتائیں کہ ہماری میڈیسن میں یہ بینیفٹس ہیں, اور دیگر میڈیسن میں جو خرابیاں پائی جاتی تھی, سائڈ افیکٹس پائے جاتے تھے, ہماری میڈیسن میں وہ نہیں پائے جاتے. تو اب یہ ہوتا نہیں ہے, اب سیدھی سیدھی ڈاکٹر سے ڈیلنگ ہوتی ہے کہ آپ نے ہماری میڈیسن لکھنی ہے, तो डॉक्टर कहे ठीक है मैं आपकी मेडिसिन लिखूंगा, मुझे क्या बेनिफिट होगा।
सही।
अब वो डॉक्टर को बता दिया जाता है कि हम आपको बेनिफिट ये देंगे कि हम आपको अपने अपनी हमारी जो आमदनी है उसका हम आपको 2% या 5% हम आपको दे देंगे।
सही।
या हम आपको एसी दे देंगे, या हम आपको सिंगापुर का टूर करवा देंगे, या हम आपको फलां जगह का टूर करवा देंगे।
सही।
या हम आपको मतलब एक फैमिली पैकेज दे देंगे छुट्टियां गुजारने के लिए। तो यूं एक बेनिफिट वगैरह उसको दिए जाते हैं। तो इस पर फिर डॉक्टर कहता है कि ठीक है मैं आपकी जो मेडिसिन है जो है 5 महीने के लिए, 6 महीने के लिए या 1 साल के लिए आपकी लिखूंगा। तो ये मुआहदा हो जाता है। उसके बदले में वो कंपनी जो है वो पैकेज देती है डॉक्टर को, डॉक्टर जो है मेडिसिन लिखता है।
सही।
तो अब बजाहिर तो ये मामला ये लगता है कि इसमें उन्होंने पैकेज दिया, डॉक्टर ने लिखा, और इसमें ये नहीं देखते कि इसमें इसके नुकसान कितने हैं। एक तो ये है कि ये डॉक्टर को ये देना ये किस मकसद के लिए देना है। ये देना शरण रिश्वत है।
सही।
ये नाजायज है। डॉक्टर का लेना नाजायज हो गया, इनका देना नाजायज हो गया।
सही।
अब कंपनी कभी भी जो भी कंपनीज वगैरह होती हैं ये हमेशा कमाने के लिए होती हैं, पैसे बांटने के लिए नहीं होती हैं, नहीं डॉक्टरों के भले के लिए होती हैं, नहीं आवाम के भले के लिए होती हैं। तो जब ये डॉक्टर्स को पैसा दे रही हैं, एक बड़ी क्वांटिटी के अंदर पैसा दे रही हैं, तो ये इन्होंने पैसा जो है आवाम से निकलवाना है।
सही।
उसके अतबार से मेडिसिन महंगी कर देते हैं।
सही।
और फिर जिस तरह हर एक कंपनी का एक टारगेट होता है कि हमने जो अपनी प्रोडक्ट है ये 1 साल में इतनी बेचनी है, तो इसी तरह मेडिसिन कंपनी का भी टारगेट होता है कि हमने जो अपनी मेडिसिन है ये 1 साल के अंदर 1 महीने के अंदर इतनी निकालनी है, चाहे वो मरीजों को जरूरत हो या ना हो।
सही।
और डॉक्टर को भी टारगेट दे देते हैं। अब अगले मरीज को जरूरत हो या ना हो डॉक्टर उसको मेडिसिन ले देता है।
सही।
तो यूं उस गरीब बंदे का डबल नुकसान हो जाता है। एक तो ये कि डॉक्टर की वजह से वो मेडिसिन जो उसको सस्ती मिलनी थी महंगी मिल रही है।
सही।
फिर दूसरा ये कि उसको जरूरत नहीं थी तो भी उसको मिल रही है।
सही।
अब आम आदमी ये नहीं समझता कि मुझे इस मेडिसिन की जरूरत थी या नहीं थी, वो तो ये देखेगा कि डॉक्टर ने लिखी है, लेना मेरी मजबूरी है। तो यूं वो मजबूरन ले रहा होता है, गरीब आदमी लूट रहा होता है। तो अल्लाह तबारक व ताला इस तरह के काम करने वाले लोगों के दिलों में रहम पैदा करे कि वो ना तो डॉक्टरों को रिश्वत दें, और डॉक्टरों को भी चाहिए कि ना वो रिश्वत लें, और डॉक्टर भी खौफे खुदा करते हुए मरीज को वही मेडिसिन लिख कर दें जिसकी मरीज को जरूरत है, और जिसकी जरूरत नहीं वो मेडिसिन ना लिख के दें। इसके वाकयात इतने सारे हैं, अगर सुनाना शुरू कर दिया जाए सिलसिला खत्म
हो जाए।
बहुत सारे इसके वाकयात हैं, और ये आवाम को भी पता है। ऐसी चीज नहीं कि आवाम को बताया जाए अगर पता चलेगा, आवाम को भी पता है, डॉक्टर्स को भी पता है, कंपनियों को भी पता है। तो अल्लाह तबारक व तआला हमारे हाल पे रहम फरमाए। और ये हुआ सारा मुसाबकत की वजह से है। पहले चंद कंपनियां होती थी तो वो अपनी मेडिसिन को बेचती थी, आगे मार्केट में लेके आती थी अपने मेडिसिन के ग्राफ की वजह से कि हमारी मेडिसिन बेहतर है, और जो बेहतर मेडिसिन होती थी डॉक्टर को लिखता था। अब कंपनियां बहुत सारी आ गई, तो अब डॉक्टर कौन सी मेडिसिन लिखे। तो डॉक्टर कहता है कि जो मेडिसिन वाले मुझे फायदा देंगे मैं उनकी मेडिसिन लिखूंगा।
सही बात।
और वो फायदा रिश्वत हो जाता है। तो खैर ये इन डॉक्टर्स को इस तरह के पैकेजेस देना ये रिश्वत है, और डॉक्टर का लेना भी रिश्वत है। डॉक्टर के लिए लेना भी नाजायज है, इनके लिए देना भी नाजायज है।
मदनी चैनल के नाज़रीन, मुफ्ती साहब ने बहुत प्यारी रहनुमाई भी फरमाई और शरई हुक्म भी बयान कर दिया है कि डॉक्टर्स के लिए इस तरह की रकम लेना, पैकेजेस लेना, और इसी तरह मुख्तलिफ मुल्कों का विजिट, इसका पूरा जो खर्चा होता है वो लेना, ये सब रिश्वत में आ जाएगा। यानी आप ये देखें कि फी नफसी ही आवाम, भी हम लोग डॉक्टर के पास इसलिए जाते हैं कि जो हमें मर्ज था हमें उसकी मेडिसिन मिले, उसकी हमें दवाई मिले। लेकिन बदकिस्मती है कि ये भी किसी दौर के अंदर एक मुकद्दस शोबा रहा, यानी खैरख्वाही का शोबा रहा कि इसमें उम्मत की खैरख्वाही की जाएगी, और अच्छे डॉक्टर्स जो है वो पैदा हुए और उन्होंने इस तरह का सिलसिला किया। लेकिन आहिस्ता आहिस्ता इसको भी दीमक लग गई, और ये भी अब अजीब व गरीब मतलब मामला हो गया। इसके अंदर रिश्वत ने घर कर लिया, और यूं बजाय इसके कि मरीज को शिफा मिले, उसकी उसको अच्छी मेडिसिन मिले, अब उसको कुछ और मिल रहा है। यही बजाय कि मर्ज से शिफा हासिल नहीं होती, और लोग इसी तरह उनका पैसा जो पानी की तरह खर्च हो रहा होता है। अल्लाह ताला इस शोबे में जो भी इस तरह के लोग हैं कि जो खयानत कर रहे हैं, अल्लाह उनको हिदायत दे, और जो ये शोबा जिस मकसद के लिए कायम किया गया था, एक काश वो दोबारा दौर आ जाए और लोगों को सस्ती और अच्छी मेडिसिन मिले और अमराज से शिफा मिले। जी हम अगली कॉल लेंगे।
बल्कि
जी
इसके अंदर एक इमाम का कॉल भी है कि अल इल्म व इल्मान, इल्म तिब्बी व इल्म अदियान।
जी
कि इल्म दो ही हैं, ये मेडिकल का इल्म, तिब का इल्म, और दीन का इल्म।
सुहाग।
कि दीन का जो इल्म है ये बंदे के की आखिरत को बचाता है, बंदे की रूह को बचाता है, और बंदे के ईमान को बचाता है।
ठीक है।
और जो तिब का इल्म है ये बंदे की जान को बचाता है, और ये दोनों इल्म ही इस एतबार से अहम है। تو آج کل اللہ تبارک و تعالی ہم سب پر رحم فرمائے, ہمارے ایمان کو سلامت رکھے.
آمین.
آج کل یہ دونوں علم ہی زوال پذیر ہیں, دین کا علم بھی زوال پذیر ہے اور طب کا علم بھی حقیقت کے اعتبار سے زوال پذیر ہے.
جی کچھ ایس ایم ایس بھی شامل کرتے ہیں. حضور ارشاد فرمائے کہ یہ ہمارے فضیل بھائی ہیں, مسافر کیا جمعہ پڑھا سکتا ہے؟
جی مسافر جمعہ پڑھا سکتا ہے, اس میں حرج نہیں ہے. اصل یہ ہے کہ مسافر پر جمعہ فرض نہیں ہے,
ٹھیک ہے,
کہ اگر وہ جمعہ نہیں پڑھتا تو گناہ گار نہیں ہے, لیکن اگر وہ پڑھے گا تو یہ فرض ہی ادا ہوگا,
ٹھیک ہے,
نفل ادا نہیں ہوگا,
ٹھیک ہے.
تو جب وہ پڑھے گا فرض ہی ادا ہوگا, تو جیسے پڑھنے سے فرض ادا ہوگا ویسے ہی پڑھانے سے بھی فرض ہی ادا ہوگا.
اصل میں قصر کی وجہ سے شاید ذہن بنتا ہوگا کہ مسافر کی تو قصر ہوتی ہے, اب یہ جمعہ اگرچہ اس میں قصر تو نہیں ہے لیکن کہیں قصر والا آپشن تو نہیں ہے اس میں بھی کوئی.
ہاں جمعہ میں قصر والا خیر بدیہی سی بات ہے کہ آپشن نہیں ہے اس میں, کہ قصر جو ہے چار رکعت والی نماز میں ہوتی ہے, دو رکعت ہیں. تو مسافر کے لیے فقط یہ رخصت ہے کہ مسافر پر جمعہ کی نماز پڑھنا فرض نہیں ہے,
ٹھیک ہے,
لیکن اس کو میسر آتی ہے وہ پڑھتا ہے تو یہ نماز اس کی فرض ہی ادا ہو.
صحیح. اچھا دوسرا ایس ایم ایس یہ ہے کہ اگر کوئی ایسی قسم بندہ کھاتا ہے کہ جس کے اندر مدت کا ذکر نہیں ہے تو اب اس حوالے سے کیا حکم ہوگا, اس کو توڑنے کے حوالے سے یا نہ توڑنے کے حوالے سے؟
اس کی اگر وضاحت ہو جاتی کہ وہ قسم کیا تھی تو پھر آسانی ہو جاتی, ورنہ تو سادہ سے اس کا جواب یہ ہے کہ جس قسم کی کوئی مدت نہیں ہے تو اس کی مدت جو ہے وہ وقت انتقال تک ہوتی ہے,
ٹھیک ہے,
کہ وہ قسم جو ہے ساری زندگی برقرار رہے گی, جب آدمی کا انتقال ہوگا تب وہ قسم ٹوٹ جائے گی.
صحیح.
تو ایسی صورت میں آدمی پر لازم ہوگا کہ وہ وصیت کر کے جائے کہ میرے مرنے سے فلاں قسم ٹوٹ جائے گی, اس کا کفارہ دے دیا جائے.
صحیح. یہ جیسے اب آپ نے فرمایا کہ اس پر یہ لازم ہوگا, ایک طریقے سے لازم ہی ہوگا کہ وصیت کر, لیکن بھول جاتے ہیں کہ میں نے ماضی میں کوئی اس طرح کی, تو احتیاطاً بھی کوئی وصیتیں کر سکتے ہیں؟
احتیاطاً وصیتیں کر سکتے ہیں, لیکن احتیاطاً جو وصیتیں کی جاتی ہیں وہ ورثہ پر پورا کرنا لازم نہیں آتی,
ٹھیک ہے.
بعض وصیتیں وجوبی ہوتی ہیں.
صحیح.
جیسا مثال کے طور پر کسی کا جو فوت ہونے والا ہے اس پر کسی کا حق تھا, یا اس پر زکات باقی تھی,
ٹھیک,
یا حج بدل اس پر کروانا لازم تھا, یا کوئی کفارہ وغیرہ اس پر لازم تھا, اور اس نے اتنا مال چھوڑا تھا کہ تہائی سے یہ چیزیں پوری کی جا سکتی ہیں,
جی,
تو اب اس پر وصیت کرنا واجب ہے.
صحیح.
تو اس پر وصیت کرنا بھی واجب ہے اور اس کے ورثہ کا تہائی سے اس وصیت کو پورا کرنا بھی واجب ہے.
ٹھیک.
ایسی صورت میں اگر وہ نہیں کرے گا تو گناہگار ہوگا.
صحیح.
اور جو احتیاطی وصیتیں کی جاتی ہیں تو یہ احتیاطی وصیتیں کرنا بھی مستحب ہوتی ہیں. صحیح. اور ورثہ پر پورا کرنا بھی ان کا واجب نہیں ہے.
ٹھیک. جی اگلی کال لیں گے.
میرے والد کی ڈیتھ ہو گئی تھی, ان کے بینک میں پیسے پڑے ہوئے تھے, تو وہ پیسے جو تھے وہ ہمارے پہ میری والدہ اور مجھ پہ واپس آ گئے. تو بینک میں جو پیسے پہ انٹرسٹ تھا والد کا, وہ نہ والد نے لیا اور نہ والدہ لینا چاہتی ہے. تو اب وہ جو پیسہ ہے وہ تقریباً 35 سے 40 ہزار بنتا ہے, تو اس پیسے کا میں کیا کروں؟
کیا کریں سر اس پیسے کا؟
اس پیسے کے بارے میں حکم یہ ہے کہ یہ بغیر ثواب کی نیت کے شرعی فقراء پر صدقہ کر دیں.
صحیح.
اور اس میں ثواب کی نیت نہیں کر سکتے کہ یہ پیسہ ان کے لیے جائز نہیں ہے. جس طرح بندے کے جسم پر یہ کپڑے پر نجاست لگ جاتی ہے تو کپڑے کو پاک کرنے کے لیے نجاست کو دھویا جاتا ہے, تو ایسے ہی یہ رقم بھی ان کے لیے مل کے خبیث ہے اور ایک طرح کی نجس ہے, تو اسے چھٹکارا پانا ہے تو چھٹکارا پانے کے لیے ان کو شرعی فقراء پر صدقہ کر دیں.
ٹھیک.
یہ استعمال نہیں کر سکتے اسے.
صحیح.
اور نہ ہی اس میں ثواب کی نیت کر سکتے ہیں. ہاں ایک ثواب کی نیت ہو سکتی ہے, وہ یہ ہو سکتی ہے کہ اس نجس مال سے چھٹکارا پانے میں ثواب کی نیت ہو سکتی
ہے,
کہ یہ عمل بھی ایک باعث ثواب عمل ہے کہ آدمی جان چھڑا رہا ہے حرام مال سے.
صحیح.
تو یہ ایک ثواب کا کام ہے, اس میں ثواب کی نیت کی جا سکتی ہے, اس میں حرج نہیں ہے.
ٹھیک.
لیکن صدقہ کرنے میں ثواب کی نیت نہیں کر سکتا.
ٹھیک. جی اگلی کال.
آپ کے شہر بہاولپور سے عرض کر رہا ہوں, حامد رضا. ایک مسئلہ پوچھنا تھا کہ امام صاحب کے پیچھے ہم نماز پڑھ رہے ہیں اور مقتدی جو ہے مکمل رکعتیں ختم ہونے کے بعد امام صاحب جو سلام پھیرتے ہیں, مقتدی جو ہے وہ صرف گردن پھیر دے, لفظ سلام نہ کہے, کیا اس کی نماز ہو جائے گی؟
کیا فرماتے ہیں جو اس طرح کے ذکر و اذکار آتے ہیں نماز کے اندر, اس میں کیا ضروری ہے؟
اصل میں ذکر و اذکار تو نماز میں جو ہیں سنت ہوتے ہیں زیادہ تر, جیسے کہ نماز میں تسبیحات وغیرہ ہیں, رکوع سجود میں اسی طرح تکبیرات انتقال وغیرہ ہیں.
صحیح.
لیکن بعض چیزیں واجب ہوتی ہیں فرض بھی ہوتی ہیں.
صحیح.
جس طرح تکبیر تحریمہ میں لفظ اللہ اکبر ہے, یہ واجب ہے.
ٹھیک ہے.
تو اسی طرح جو خروج بسن ہی ہے اس کے اندر لفظ سلام واجب ہے.
ٹھیک ہے.
تو یہ لفظ سلام واجب ہے, اگر اس کو ادا نہیں کیا اور ادا کیے بغیر آدمی
گردن
نماز سے باہر ہو گیا, یعنی گردن اس نے گھما دی اور اس کے بعد اس نے کوئی ایسا عمل بھی کر لیا کہ جو منافی نماز ہوتا ہے, گردن گھمانا بھی بذات خود منافی نماز ہے, تو اس نے ایسا عمل کر لیا کہ جو اس کو تحریم نماز سے باہر کر دیتا ہے, تو ایسی صورت میں اس پر اس نماز کا اعادہ واجب ہو جائے گا.
اس میں جیسے ایک تو وہ خود اکیلا نماز پڑھ رہا ہے, دوسرا جماعت کے ساتھ پڑھ رہا ہے, دونوں میں فرق ہوگا؟
اصل میں اکیلا نماز پڑھ رہا ہے یا جماعت کے ساتھ نماز پڑھ رہا ہے, ترک واجب جو بھی ہوگا تو اس میں ازالہ نہیں ہے کوئی, ازالہ نہ ہونے کی صورت میں دونوں صورتوں میں اس پر وہ نماز واجب الادا ہو جائے گی, اگر امام کے پیچھے بھی ہے تو بھی وہ نماز واجب الادا ہو جائے گی.
مدنی چل کے ناظرین اس سے اندازہ لگائیں کہ ہو سکتا ہے کہ بعض کے لیے یہ بات آج پہلی دفعہ ہو, نئی ہو, نئی تو ان کے لیے ہوگی ورنہ یہ تو بات ظاہر پرانی ہی ہے, کتابوں میں لکھی ہے, علماء سکھاتے چلے آئے, آج بھی سکھایا جا رہا ہے, لیکن ہماری بدقسمتی ہے, محرومی ہے کہ ہم نماز کے احکام سیکھنے کے حوالے سے سنسیئر نہیں ہے, سنجیدہ نہیں ہے, جس کی وجہ سے بعض اوقات کوئی بات پتہ چلتی ہے تو ہم کہتے ہیں یار یہ تو آج ہی پتہ چلا ہمیں, حالانکہ ظاہر ہم نے سیکھا ہی نہیں نا. تو نماز کے احکام سیکھنے کی بھرپور کوشش کریں, کتابیں موجود ہیں اللہ تعالیٰ کی رحمت سے, اس سلسلے موجود ہیں جو آپ کو دکھائے جاتے ہیں جس میں ہمیں چوٹ لگتی ہے کہ یار ایسا بھی ہے. تو مدنی التجا ہے کہ دعوت اسلامی کا مدنی ماحول اللہ تعالیٰ کی رحمت سے ایک بہت بڑی نعمت ہے ہمارے لیے, اس مدنی ماحول کے آپ قریب آئیں, مدنی قافلوں کے مسافر بنیں. مدنی قافلوں میں باقاعدہ جدول ہے زہر کی نماز کے بعد جس میں نماز کے احکام ہی سکھائے جاتے ہیں. اچھا حضور یہ ارشاد فرمائیں, جیسے نماز بعض اوقات یہ ہوتا ہے کہ ہم تو بچپن سے پڑھ رہے ہیں اور آپ آج بتا رہے ہیں آپ لوگ, تو اس میں کیا فرمائیں گے؟
اصل میں یہ ایک بیوقوفانہ سوال ہے, بیوقوفانہ سوال سمجھ لیں کہ آپ بیوقوفانہ, اس کا مطلب یہ نہیں ہے, مراد یہ کہ کم عقلی کا سوال ہے دراصل یہ,
صحیح.
کیونکہ علم جو ہے ہمیشہ سیکھنے سے آتا ہے,
ٹھیک,
دنیا کا ہمیں کوئی بھی کام جو کرنا پڑتا ہے وہ سیکھنے کے بعد ہی کرنا پڑتا ہے,
صحیح,
اور علم کا مطلب سیکھنا ہی ہے,
ٹھیک ہے.
جیسا ایک موٹر سائیکل مکینک بھی ہے تو اس کو بھی موٹر سائیکل ٹھیک کرنا خود بخود نہیں آتی, اس کو بھی سیکھنا پڑتی ہے. دنیا کا کوئی کام ہم بغیر سیکھے نہیں کر سکتے, چاہے ہماری کتنی عمر کیوں نہ ہو جائے. تو علم دین ہمیں بغیر سیکھے کیسے آ سکتا ہے,
صحیح,
چاہے ہماری کتنی عمر کیوں نہ ہو جائے. تو اب اس میں یہ کہنا کہ اتنا عرصہ ہو گیا ہمیں تو پتہ نہیں چلا, تو پتہ کیسے چلے گا؟ حاصل ہی نہیں کیا, تو سیکھیں گے تو پتہ چلے گا. اور یہ بات تو بڑے بڑے علماء نہیں کہتے تھے کہ یہ بات ہمیں نہیں پتا تو یہ کہاں سے آ گئی,
صحیح,
بلکہ اگر کوئی بات نہیں معلوم ہوتی تھی تو اس کے بارے میں بھی کہتے تھے لم اجد, میں نے اس بات کو نہیں پایا,
اللہ,
اور معلوم نہیں ہوتی تو یہ کہتے لا ادری, مجھے معلوم نہیں ہے. مراد کیا ہے کہ مجھے اپنی کوشش سے, مجھے اپنی درایت سے یہ چیز معلوم نہیں,
صحیح,
یہ نہیں کہتے تھے کہ یہ چیز ہے ہی نہیں,
ہے ہی نہیں,
ایسا نہیں کہتے تھے کبھی کبھی. تو بڑے بڑے علماء جب یہ بات نہیں کرتے تھے تو ایک عام آدمی کی جس نے علم دین کو سیکھا ہی نہیں ہے,
صحیح,
تو کیسے دھڑلے سے بات کر سکتا,
صحیح,
ہے. تو ڈرنا چاہیے اس طرح کے معاملات میں, کہیں کسی مسئلے کا اس طرح انکار کر کے ہم شریعت کا انکار نہ کر بیٹھے,
اللہ,
اور بعض صورتوں میں یہ چیز کفر ہو جاتی,
اوہو,
اور ایمان بھی ضائع ہو جاتا اور ہمیں پتہ نہیں چلتا.
تو مدی چل کے ناظرین یہ باتیں ہم بعض اوقات اس لیے بھی کرتے ہیں تاکہ مزید چوٹ لگے, تنبیہ ہو اور جھرجھری پیدا اور آدمی سیکھنے کی طرف سنجیدہ ہو جائے. تو الحمدللہ دروازے کھلے ہیں, آپ آ جائیں, انشاءاللہ راستہ بھی ملے گا, بہت کچھ ملے گا. اچھا ایسے
میں ایک اور آج کل ایک ٹرینڈ چل گیا ہے, جگہ جگہ چل گیا ہے, اللہ یہ کہتا ہے, اللہ فرماتا ہے,
جی
ٹھیک ہے, یہ تو حدیث کے اندر ہے, رسول نے فرمایا ہے, حضرت محمد صلی اللہ علیہ وسلم نے فرمایا. اب وہ نہ تو وہ کوئی حدیث ہوتی نہ قرآن پاک کی آیت ہوتی,
ٹھیک.
اب ہر اچھی بات قرآن پاک کی آیت ہو, اللہ تبارک و تعالیٰ کا فرمان ہو, یہ ضروری نہیں,
ضروری نہیں,
ہر اچھی بات حدیث ہو یہ ضروری نہیں ہے,
صحیح.
تو کسی ایسی چیز کو اللہ تبارک و تعالیٰ کی طرف منسوب کر دینا, حضور علیہ الصلوۃ والسلام کی طرف منسوب کر دینا, یہ سخت حرام ہے اور جہنم میں لے جانے کا سبب ہے.
صحیح.
کہ حدیث پاک میں ہے کہ من قال فی القرآن برأیہ فلیتبوأ مقعدہ من النار, کہ جو قرآن میں اپنی رائے سے کہے وہ اپنا ٹھکانہ جہنم میں تلاش, صحیح, کریں. اسی حدیث کے بارے میں ہے, حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ من کذب علی متعمدا فلیتبوأ مقعدہ من النار, کہ جو جان بوجھ کر مجھ پر جھوٹ باندھے وہ اپنا ٹھکانہ جہنم میں تلاش کرے. اور ایسی بات کرنے والا وہ جان بوجھ کر ہی جھوٹ باندھ رہا ہوتا ہے, اس کو پتا ہے کہ یہ حدیث نہیں ہے,
نہیں,
لیکن یہ پتا ہے کہ اچھی بات ہے, اچھی بات ہے, حضور علیہ الصلوۃ والسلام کی طرف منسوب کر دی, حالانکہ وہ کوئی اچھا کام نہیں کر رہا بلکہ ایک حرام کام کر رہا ہے اور جہنم میں لے جانے والا کام کر رہا ہے. تو ہمیں ان چیزوں سے بچنا چاہیے اور احتراز کرنا چاہیے.
اچھا ایس ایم ایس یہ ہے ضیاء کوٹ کے, یہ جو قرآن پڑھتی ہیں اسلامی بہنیں قرآن یا ذکر و اذکار, یعنی یہ سوال یہ ہے کہ اس کو محفوظ رکھیں اپنے پاس تاکہ مرنے کے بعد ہمیں ملے, صحیح ہے یہ؟ یعنی اصال ثواب نہ کریں,
اصال ثواب نہ کریں, جی جی, ایسے हाँ, ये भी एक कॉन्सेप्ट बना हुआ है कि ये जो है कुरान पाक मैंने फलां के लिए पढ़ा है, ये मैंने अपने लिए महफूज कर लिया।
सही।
तो अल्लाह तबारक व ताला के यहाँ ऐसी तकसीम नहीं है।
सही।
जो चीज आपने पढ़ी है चाहे किसी के लिए भी पढ़ी है, वो आपके लिए बदरजा औला महफूज है।
महफूज।
और अल्लाह तबारक व ताला के फजल फजल में तकसीम कारी नहीं है, उसकी रहमत में भी तकसीम कारी नहीं है। उसकी रहमत बहुत ज्यादा है और हमारी तवक्को से कहीं ज्यादा है। अगर हमने एक कुरान पाक पढ़ा है तो वो कुरान पाक हमारे पास मौजूद है, उसका सवाब अगर हमने किसी को इसाल किया है तो अल्लाह तबारक व ताला उसी की मिसल जो सवाब है जिसको हमने पहुंचाया है उसे भी अता फरमाता है। ऐसा नहीं कि हमारे पास से खत्म हो गया। और फिर ये तो अल्लाह तबारक व ताला की रहमत है, इसमें कमी नहीं होती, बढ़ती है। तो इसमें हमें भी तंग दिली नहीं इख्तियार करनी चाहिए बल्कि इसको बढ़ाना चाहिए।
सुभान।
हदीस पाक के अंदर भी है कि एक अराबी जो है आप सल्लल्लाहु तआला अलैहि वसल्लम की बारगाह में हाजिर हुआ और हाजिर होकर कहने लगा कि अल्लाह तो मुझे और मोहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम को बख्श दे। तो देहाती था, तो देहाती होने के एतबार से उसने एक दुआ दी थी।
सही।
ने अपने लिए भी दुआ की और हुजूर अलैहि वसल्लम के लिए भी दुआ की।
सुभान।
तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि नादान शख्स ने अल्लाह तबारक व तआला की रहमत को तंग कर दिया।
अल्लाह
ने एक वसी चीज को तंग कर दिया, नहीं कलील कर दिया। हालांकि अल्लाह तबारक व तआला की रहमत बड़ी वसी है।
बड़ी वसी।
वो सब लोगों की मफरत कर सकता है, सब तमाम मौजूदीन की मफरत कर सकता है, पिछलों की मफरत कर सकता है, लोगों की मगफिरत कर सकता है। उसकी रहमत सबको शामिल है। इसने अल्लाह तबारक व ताला की वसी रहमत को इंतहाई कलील कर दिया कि अपने तक और मुझ तक महदूद कर दिया। तो ऐसा नहीं करना चाहिए। तो ये नादानी की बातें होती हैं।
तो लिहाजा जो हमारी इस्लामी बहनें इस वक्त सिलसिले में शरीक हैं या मदनी चैनल की जो भी नाजरीन हैं, तो जो भी नेक अमल करें वो इसाले सवाब कर दें, बल्कि रोजाना सोने से पहले ही कर दें। और इंशाल्लाह इससे जिसको आप इसाले सवाब करेंगे उनको भी फायदा पहुंचेगा और आपके नमाए मल में ये इसाले सवाब जो आप कर रहे हैं ये भी महफूज रहेगा। ऐसा नहीं है कि वो खाली हो जाएगा और कल कयामत के दिन आपके पास कुछ भी नहीं होगा, बल्कि इतना होगा इस इसाले सवाब की बरकत से कि अकले हैरान हो जाएंगे। जी अगली कॉल लेंगे।
3 दफा कुल हो अल्लाह पढ़ सकते हैं अगर दुआ ना आए तो?
शायद ये दुआ कुनूत के बारे में होगा।
अच्छा।
कि दुआ कुनूत अगर किसी को नहीं आती तो वो 3 बार सूरह इखलास पढ़ ले।
सही।
तो असल ये है कि दुआ कुनूत का मतलब है अल्लाह तबारक व ताला की बारगाह में खालिसतन दुआ करना।
दुआ करना।
तो अगर किसी को मुरवजा दुआ कुनूत जो अल्लाहुम्मा इन्ना नस्ताईनु का है, मारूफ एक दुआ है, पढ़ी जाती है और बहुत प्यारी दुआ है, याद होनी चाहिए। बड़े प्यारे अल्फाज हैं और प्यारे प्यारे इसके मानी हैं। इनके मानी को मद्देनजर रखते हुए अगर इस दुआ को पढ़ा जाएगा तो हमारा दिल भी खुश होगा और बड़ी बरकत मिलेंगी। हमें खुद पता चलेगा कि हम अल्लाह तबारक तआला से क्या मांगे।
क्या मांगे।
तो ये बड़ी मुबारक और प्यारी दुआ है और अहादीस से साबित है, ये याद होनी चाहिए, पढ़नी चाहिए। अगर ये दुआ नहीं भी आती तो भी इसके मुतबादिल कोई सी भी दुआएं मासूरा पढ़ी जा सकती है। और ऐसी दुआएं भी पढ़ी जा सकती हैं जो कुरान पाक के अंदर मस्कून है, जैसे रब्बी जालनी वाली है, रब्बना आतीना फिर दुनिया है, ये भी पढ़ी जा सकती है। इसी तरह सूरह फातिहा जो है ये भी एक अल्लाह तबारक व ताला की सना पर मुश्तमिल है, तो बनियत दुआ व सना इसको भी पढ़ा जा सकता है। कुछ नहीं आता तो ये चंद अल्फाज के अल्लाहुम्मा अग़फिर ली ये भी पढ़ सकते हैं, रब्बी अग़फिर ली ये भी पढ़ सकते हैं, इससे भी दुआ कुनूत हो जाएगी।
सही।
और फिर ये है कि जो सूरह इखलास है ये भी सना पर मुश्तमिल है, अल्लाह तबारक व ताला की तौहीद पर और तारीफ पर मुश्तमिल है, तो दुआ कुनूत की जगह पर इसको भी पढ़ा जा सकता है। और 3 मरतबा पढ़ना जरूरी नहीं है, 1 मरतबा भी काफी है।
सही। मिसाल के तौर पर दुआ कुनूत है, नमाज जनाजा की दुआ है, अमूमन हम ये देखते हैं कि लोग इसका ऑल्टरनेटिव चाहते हैं कि यार अगर ये नहीं आती हो तो क्या करें, तो याद नहीं करें, कोशिश नहीं करें इसको याद करने की।
बिल्कुल कोशिश करनी चाहिए कि जो दुआ जिस जगह की है तो उलमाए किराम ने उसको उस जगह पर बरकरार रखा है तो उसकी कोई वजह है।
वजह है
कि उसके अल्फाज ही बड़े प्यारे होते हैं, उस जगह के मुनासिब होते हैं।
सही।
नमाज जनाजा की दुआ है अल्लाहुम्मा इग़फिर ली हय्यिना व मय्यितिना, कितनी प्यारी दुआ है, अल्लाह हमारे जिंदा को बख्श दे, हमारे मुर्दा को बख्श दे। तो ये दुआ यहाँ के मुनासिब है, हमें ये दुआ याद होनी चाहिए।
सही।
अगरचे ऑल्टरनेट इसका मौजूद है लेकिन हमेशा काम करने के लिए नहीं होता। जिस तरह हमारी कोई भी चीज खराब हो जाए, घर में बैठे हैं बल्ब खराब हो जाता है, या मतलब मिसाल के तौर पे एक मोटर ही खराब हो जाती है या तार जल जाती है, तो हम एक अल्टरनेट करते हैं वक्ती तौर पे कि कोई और तार जोड़ के उसको चला लेते हैं।
सही।
तो अल्टरनेट होता है वक्ती तौर पर, ना कि हमेशा के लिए।
सही।
अगर हमेशा वहां पर रखेंगे तो नुकसान हो सकता है।
सही।
तो ऐसे ही यहाँ पर हम ये तो खैर नहीं कह सकते नुकसान हो सकता है, लेकिन जो बड़ा फायदा हासिल होना था उसका नुकसान।
بہت پیاری بات ارشاد فرمائی ہے. وہ ایک ٹیکنیکل بات جو کہتے ہیں نا عقل کے قریب وہ سمجھائی مفتی صاحب نے کہ آلٹرنیٹ جو بھی ہوتا ہے, اگرچہ ہم اس دعا کی بات نہیں کر رہے کہ جہاں ہم یہ آلٹرنیٹ استعمال کر رہے ہیں وہاں انشاءاللہ وہ آپ کا واجب بھی ادا ہو جائے گا جو واجب ہے, لیکن بات یہ دنیاوی طور پر کہ آلٹرنیٹ جو ہوتا ہے وقتی استعمال کے لیے ہوتا ہے. لائٹ چلی گئی, اب کسی گھر میں یو پی ایس ہے تو وہ یو پی ایس چلے گا, ظاہر ہے 24 گھنٹے تو نہیں چلتا نا, وہ ایک گھنٹے کی لائٹ گئی اس کے لیے ہم نے آلٹرنیٹ رکھ لیا, یا اگر بالفرض گاؤں گوٹ ہے یا اس طرح کا ایریا تو موم بتی جلا لی یا گیس کی بتی جلا لی, لیکن ظاہر ڈبل 12 گھنٹے تو اس پر ہمارے گھر کا گزر نہیں ہوتا, تو پتہ چلا کہ آلٹرنیٹ یہ عارضی ہوتا ہے, وہ مستقل حل کچھ اور ہوتا ہے. تو مدی چل کے ناظرین سے ہم عرض کریں گے کہ جو بھی دعائیں شریعت نے جہاں جہاں پڑھنے کے لیے مقرر فرمائی ہیں آپ کوشش کر کے ان کو یاد کریں. گھنٹوں ہمارے موبائل پر گزرتے ہیں, دیگر چیزوں میں ہمارے گزر جاتے ہیں, ایک کاش یہ کتابیں موجود ہیں ہم ان کو لیں, روزانہ بھی ایک لفظ بھی یاد کریں تو ایک مہینے میں بھی یاد ہو جائے. حالانکہ ایک مہینہ لگے گا نہیں لیکن سمجھانے کے لیے عرض کیا جا رہا ہے, لیکن ہم کوشش نہیں کرتے. تو آج کے سلسلے کی برکت سے نیت بھی کریں اور کوشش بھی شروع کر دیں. جی اگلی کال.
دعائیں مانگتے ہیں دعائیں قبول نہیں ہوتی, یہ کیا وجہ ہے؟
جی حضور دعائیں قبول نہیں ہوتی, اب ہمیں کیسے پتا چلے گا دعا قبول نہیں ہوئی, یہ بھی تو ایک سوال بنے گا.
جی جی, پہلی بات تو یہ ہے کہ اللہ تبارک و تعالی کی رحمت سے کبھی بھی نا امیدی نہیں ہونی چاہیے.
صحیح,
جو بھی ہم دعا کریں اللہ تبارک و تعالی کی رحمت سے یہی امید رکھنی چاہیے کہ وہ میری دعا اللہ تبارک و تعالی کی بارگاہ میں قبول ہوگی, اور قبول ہوتی ہے.
جیسے
مسلمان کی ہر دعا اللہ تبارک و تعالی کی بارگاہ میں قبول ہوتی ہے, لیکن قبولیت کی صورت مختلف ہوتی. تو وہ صورتیں مختلف ہونے کی وجہ سے ہم سمجھتے ہیں شاید دعا قبول نہیں ہو رہی.
صحیح,
تو دعا قبول ہو رہی ہوتی ہے, اور اس کی صورت یہ ہوتی ہے کہ ہمارے لیے وہ بطور اجر ذخیرہ کر دی جاتی ہے آخرت میں. ذخیرہ کرنے کی وجہ متعدد ہوتی ہے, بعض اوقات میں ایک ایسی چیز مانگ رہے ہوتے ہیں جو ہمارے لیے بذات خود نقصان دہ ہوتی ہے.
صحیح,
تو اللہ تبارک و تعالی رحیم ہے کریم ہے, تو اس کی رحمت اس بات کا تقاضا کرتی ہے کہ اس کو یہ چیز نہ دی جائے.
صحیح,
کیونکہ یہ اپنا نقصان کرے گا اور نقصان میں جا پڑے گا. جس طرح چھوٹا سا بچہ ہے وہ اپنے والد سے چھری مانگتا ہے.
صحیح,
تو اب کیا والد اپنے بچے پر شفقت کرنے والا نہیں ہے؟
صحیح,
کیا والد اپنے بچے سے محبت کرنے والا نہیں ہے؟ بالکل شفقت کرنے والا بھی ہے, محبت کرنے والا بھی ہے. شفقت و محبت کے باوجود وہ اپنے بچے کو چھری نہیں دیتا.
نہیں دے,
کیوں نہیں دیتا؟ کہ چھری سے بچہ اپنا نقصان کر لے گا.
صحیح,
تو ایسے ہی اللہ تبارک و تعالیٰ اپنے بندے سے محبت کرتا ہے اور اپنے بندے پر رحمت فرماتا ہے, لیکن بندہ جو چیز طلب کر رہا ہے وہ نہیں جانتا کہ یہ چیز میرے لیے نقصان دہ ہے.
صحیح,
اس لیے اللہ تبارک و تعالیٰ اس کو وہ چیز عطا نہیں فرماتا.
ٹھیک,
اس کے لیے آخرت میں ذخیرہ کر دیتا ہے ثواب.
سبحان اللہ,
بعض اوقات یوں ہوتا ہے کہ وہ چیز اس کے لیے نقصان دہ نہیں ہوتی لیکن آخرت کے لیے ضروری ہوتا ہے کہ اس کے لیے ثواب ذخیرہ کیا جائے.
صحیح,
تو اب اگر اس کے لیے ثواب ذخیرہ نہیں ہوگا تو اس میں آخرت میں اس کا جو گناہوں کا پلڑا ہے وہ بھاری ہو جائے گا. تو اللہ تبارک و تعالیٰ اس کی دعائیں دنیا میں پوری نہیں فرماتا, آخرت کے لیے ذخیرہ کر دیتا ہے تاکہ اس کی نیکیوں کا پلڑا آخرت میں بھاری ہو جائے.
سبحان اللہ,
اور ایسا آدمی کہ جس کی دنیا میں دعائیں قبول نہیں ہوئی ہوں گی تو بروز قیامت جب اپنی ان دعاؤں کو نیکیوں کے پلڑے میں دیکھے گا تو وہ خواہش کرے گا کاش دنیا میں میری کوئی دعا پوری نہ ہو.
سبحان اللہ,
دنیا میں کوئی بھی میری دعا پوری نہ ہوتی, سب میری دعا یہاں پر
آخرت کے لیے باقی,
آخرت کے لیے باقی رکھ دی جائے.
کیا بات,
اور بعض اوقات اللہ تبارک و تعالیٰ دنیا میں بھی ان چیزوں دعاؤں کو پورا کر دیتا ہے جن کا سر ہمارے سامنے ظاہر ہو جاتا ہے, اور جن کو ہم نادانی میں کہہ لیں یا ظاہراً کہہ لیں کہ ہم جن کو ہم ظاہراً نہیں سمجھتے ہیں کہ ہماری دعا قبول ہو گئی, تو اصل دعا تو قبول یہ ہے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں قبول ہو کے وہ نیکیوں میں چلیں گے. اصل قبولیت تو یہ ہے.
مدی شرح کے ناظرین, ایک واقعہ مجھے چھوٹا سا یاد آ رہا ہے, خلاصہ اس کا عرض کروں دعا کے حوالے سے, کہ ایک شخص تھا جس کی اولاد نہیں ہو رہی تھی, تو اس نے مستجاب پر جا کر خانہ کعبہ میں حاضر ہو کر اس مقام پر جہاں پر 70,000 فرشتے دعا پر آمین کہتے ہیں دعا مانگی اولاد کی, اور نیک اولاد نہیں کہا. اس نے کہا یا اللہ اولاد نہیں, اولاد عطا کر دیں. اللہ تعالیٰ نے اس کو اولاد عطا کر دی, بیٹا دیا اس کو, اور اس نے ظاہر وہ امیر آدمی تھا تو اس نے بیٹے پر جو ہے وہ ہر طرح کی اس کی خواہش کو پورا کرنا, پیسے کی فراوانی, سارا سلسلہ ہوا, یہاں تک کہ جو بیٹا تھا وہ نافرمان ہو گیا. پھر اس کو کسی نے مشورہ دیا کہ باپ کی جو دولت ہے تمہاری ہی ہے, ظاہر وراثت میں جو تقسیم ہوتی ہے. اس کو کسی نے شاید یہ بھی مشورہ دے دیا کہ خانہ کعبہ آپ جائیں, وہاں جا کر دعا کریں, وہاں دعائیں قبول ہوتی ہیں. تو یہی بیٹا پھر وہاں پہنچا مستجاب پر, اور اس نے اپنے باپ کے مرنے کی دعا کی. تو یہ اس طرح کے واقعات ہم مدنی چرن پر سنتے بھی ہیں, کتابوں میں موجود ہیں. تو جب بھی دعا مانگیں, اچھی مانگیں, اولاد مانگیں, تو نیک مانگیں, खाली हम औलाद मांगते हैं, नेक नहीं मांगते। औलाद तो मिल गई, लेकिन अगर इस तरह की औलाद मिल गई तो फिर क्या होगा? क्या फरमाते हैं मुफ्ती साहब, दुआ मांगने के भी तो आदाब है या नहीं?
बिल्कुल, दुआ मांगने के आदाब है। अल्लाह तबारक व ताला से जो भी चीज मांगी जाए उसकी रहमत के मुताबिक ही तलब की जाए और बेहतर तरीके से तलब की जाए। जिस तरह बंदा ये तलब करे कि या अल्लाह तू मुझे ईमान पर मौत नसीब फरमा,
सही,
तो अब ईमान पर मौत आने के बहुत सारे तरीके हैं कि बंदा डूबकर भी मर सकता है, एक्सीडेंट होकर भी मर सकता है, आग में जल के भी मर सकता है, और ईमान पर भी मौत आ सकती है। लेकिन अगर वो ये तलब करे कि अल्लाह मुझे आफियत के साथ ईमान पर मौत नसीब, तो फिर अल्लाह तबारक व ताला उसको आफियत देने पर भी कादिर है, इसको आफियत वाली मौत दे दे।
तो ये जो बात है ना, ईमान व आफियत, औलाद, फिर नेक औलाद, तो ये भी हकीकत ये है मदीन शरीफ के नाज़िम दावत इस्लामी और अमीर अहले सुन्नत की सोबत और इनका फैजान है, वरना ये जुमले भी हमें नहीं आते थे। तो इतना प्यारा मदनी माहौल मौजूद है, इसे ज्वाइन कीजिए, इज्तमा में आइए, इंशाल्लाह मजीद बरकतें मिलेंगी। जी अगली कॉल।
मेरा ये सवाल है कि जिसके सिर पे कर्जा हो उसका सदका लगता है?
ये सदका लगने से क्या मुराद है, देना या लेना?
सदका देना गालिबन मुराद, लगने आवाम में यही लिया जाता है सदका लगने से, सदका वगैरह देना।
सही,
एक तो है कि बंदे के सर पर कर्जा है और कर्जा अदा करने की बजाय वो अल्लाह तबारक व ताला की राह में सदका करता है,
सही,
तो ये तो दुरुस्त नहीं है, क्योंकि उस पर वाजिब है कि सबसे पहले वो कर्जे को अदा करे,
ठीक,
फिर उसके बाद अल्लाह तबारक व ताला की राह में सदका करे। और एक तरीकेकार ये होता है कि कर्जा उस पर बार नहीं है, जैसे मिसाल के तौर पर कारोबारी लोग होते हैं कि उनका टर्न आउट चल रहा होता है, यहाँ से कर्जा आता है, वहां चला जाता है, वहां से आता है, यहाँ चला जाता है, लाखों रुपये उनके पास होता है जिसे वो सदका भी करते हैं, हज भी करते हैं, उमरा भी करते हैं, कर्ज उन पर बार नहीं है और ना ही इनका सदका करना कर्ज में रुकावट बनता है।
सही,
तो ऐसी सूरत में अगर ये सदका करते हैं तो कोई हर्ज नहीं है, अच्छी बात है, सदका करना चाहिए।
अच्छा, SMS, दो SMS है मैं जो अर्ज करूंगा। एक SMS तो ये है कि जब मंगनी हो गई तो मंगनी के बाद इन दोनों का मिलना, घूमना फिरना, एक इस हवाले से इरशाद फरमा दें। दूसरा निकाह हुआ, अच्छा निकाह होने के बाद भी हमारे उर्फ के अंदर इतना ओपिन नहीं होता कि मुलाकातें हो, घूमना फिरना हो, तो इन दोनों में क्या फर्क है, इस हवाले से क्या इरशाद फरमाएंगे?
पहली वाली सूरत तो नाजायज है कि मंगनी होने के बाद लड़के लड़की का इकट्ठे घूमना फिरना, आपस में इस तरह बातचीत करना, क्योंकि बातचीत करने में ऐसा नहीं है कि वो शरी मामलात का, शरी क्यूदात का लिहाज रखेंगे, तो वो इश्किया फिस्किया उनके दरमियान गुफ्तगू होगी,
सही,
कि जो हराम और गुनाह पर मबनी होगी,
ठीक है।
इसी तरह घूमना फिरना भी इनका जायज नहीं है, क्योंकि मंगनी हो जाने से ये दोनों एक दूसरे के लिए हलाल नहीं हो जाते,
सही,
हराम ही रहते हैं,
सही,
उनके दरमियान पर्दा वाजिब ही रहता है,
सही।
दूसरी सूरत यह है कि लड़का लड़की का निकाह तो हो गया लेकिन रुख्सती नहीं हुई,
सही,
तो निकाह हो जाने की वजह से वो दोनों एक दूसरे के लिए हलाल तो हो जाएंगे,
ठीक है,
उन पर मियां बीवी के अहकामात भी लागू हो जाएंगे। अब लड़के का लड़के से मिलना जायज होगा, किसकी बीवी है, बातचीत करना भी जायज होगा, मोहब्बत भरी बातें करना भी इसके लिए जायज होगा, लेकिन ऐसे कामों से बचना चाहिए कि जिसकी वजह से लोग जो है उंगलियां उठाएं,
ठीक है,
और लोग तोहमतें करें,
सही,
कि हदीसे पाक में भी है उस कामों से बचो के जो कानों को बुरी लगे,
सही,
एक और हदीसे पाक में तक मवाद तोहम के तोहमत की जगहों से बचो। तो अगरचे शरण तो उसके लिए जायज है, लेकिन हो सकता है कि इस तरह मामला देख के जिन लोगों को नहीं पता तो वो तोहमत लगाए इन पर,
सही,
तो तोहमत से बचने के लिए उनको चाहिए कि एतराज करें, बचें जब तक लड़की की रुख्सती ना हो जाए, इन चीजों से दूरी रहें,
ठीक। अच्छा, SMS ये है कि बच्चों को शैतान कहना कैसा, शरारते करते हैं?
शैतान वैसे कहना नहीं चाहिए, लेकिन ये कि शैतान जो कहा जाता है तो इसमें उर्फी मानों को लिया जाएगा, कि जो लफ्ज जिस जबान में बोला जाता है उस जबान का उर्फी माना ही मुराद होता है,
ठीक है।
तो हम आम बोलचाल में जब किसी को शैतान बोलते हैं तो वहां मुराद उसका शरीर होना, शरारत करना मुराद लेते हैं,
सही,
ना कि मुआज़ल्ला शैतान की तरह उसको काफिर मुराद लेते हैं,
सही।
तो शरीर बच्चा होता है उसको कहते हैं शैतान, तो इस शैतान को रोको, चल हट शैतान, बैठ जा शैतान,
सही।
तो मुराद उसको शरीर कहना होता है कि शरारत कर रहा है, तो उर्फन यही मुराद होती है, इसमें कोई कुफर वगैरह नहीं है, अलबत्ता बचना चाहिए इस तरह के अल्फाज में। और अगर कोई खुदा ना खास्ता शैतान से शैतान कहकर उसको शैतान की तरह काफिर मुराद लेता है और जिस बंदे को कहा गया है वो हकीकतन मुसलमान है, तो फिर कहने वाले पर कुफर लौटेगा,
अल्लाह। तो लिहाजा इस हवाले से भी एहतियात की जाए अपने बच्चों को, अगर से मुफ्ती साहब ने फरमा दिया इसका हुक्म, लेकिन दीगर जो अल्फाज हैं वो इस्तेमाल कर लिए जाए तो बेहतर है, शरीर या इस तरह के, ताकि हमारे मुंह पर लफ्ज शैतान भी बार बार ना आए, क्योंकि कोई अच्छा लफ्ज तो नहीं है इस हवाले से। इस सिलसिले में हम आखिरी कॉल लेंगे।
سوال یہ ہے کہ کیا شکار کرنا جائز ہے اور شکار بندوق سے آدمی کر سکتا ہے؟
جی شکار کے حوالے سے کیا حکم ہے؟
شکار جو ہے صحیح اور جائز مقصد کے لیے کیا جائے تو جائز ہے. صحیح اور جائز مقصد یہ ہے کہ شکار جو کرنے کا مقصد ہے وہ اس شکار سے نفع اٹھانا ہے کہ حلال جانور ہے تو اس کو کھائے گا ہی یا اس کو بطور گوشت کے بیچے گا.
صحیح.
یا اگر مثال کے طور پہ حرام جانور ہی ہے لیکن اس کی کھال سے نفع اٹھایا جاتا ہے یا دیگر چیزوں سے نفع اٹھایا جاتا ہے اور وہ نفع اٹھانا جائز ہے اس لیے وہ شکار کرتا ہے تو بھی شکار کرنا اس کے لیے جائز ہے. اور اگر کوئی صحیح مقصد نہیں ہے, جائز مقصد نہیں ہے,
تفریح ہے,
فقط تفریح مقصد ہے, تو پھر ایسی صورت میں بلا وجہ شرعی یہ جانور کو ایزا دینا ہے, تکلیف دینا ہے, اور یہ حرام اور گناہ ہے.
یہاں پر قانونی پابندیاں ہوتی ہیں, اگرچہ شکار جائز ہے لیکن پابندیاں بھی ہوتی ہیں تو وہاں کیا ہوگا؟
جہاں قانونی پابندیاں ہوں تو وہاں شکار نہیں کرنا چاہیے, کیونکہ قانونی پابندی کی بنا پر دو میں سے ایک کام اس کو کرنا پڑے گا.
صحیح.
یا تو شکار کرنے کے لیے اس کو رشوت دینا پڑے گی, رشوت دینا حرام اور گناہ ہے, اور اگر رشوت نہیں دے گا تو اس کو پکڑا جائے گا اور ذلیل کیا جائے گا, اور اپنے آپ کو بذات خود بخوشی ذلت پر پیش کرنا یہ بھی شریعت میں حرام ہے.
مدنی چینل کے ناظرین, سلسلہ ہوا, اللہ تعالیٰ کی بارگاہ میں دعا ہے کہ اللہ تعالیٰ آج کا ہمارا سلسلہ اپنی بارگاہ میں قبول فرمائے, جو سنا ہے جو سیکھا ہے اس پر عمل کرنے کی توفیق عطا فرمائے. آمین. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
گزارے کیسے زندگی, آؤ علماء سے پوچھ لے, آئے جو مشکل پیش کوئی, آؤ علماء سے پوچھ لے.